This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिलाको अर्को यो नयाँ ब्रान्ड न्यू एपिसोड लिएर तपाईँहरूको समक्ष म सञ्जय सदाको आइतबार चाहिँ साढे छ बजे साँझको 6:30 बजे उपस्थित भइसकेको छु श्रोताहरू। यति बेला हाम्रो स्टुडियो घडीमा 6:30 बजिसकेको छ, मैले पनि सकेँ र 6:30 बजे भोइस अफ साङ्गिला आउने गर्दा तपाईँहरूको रेडियो सेटमा रेडियो लिड 101.5 मेगाहर्जको तरङ्ग मार्फत नेपालीज कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको यो प्रस्तुति भोइस अफ साङ्ग्रिलाको आजको 179 श्रृङ्खलामा तपाईँहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। श्रोताहरू, आज हामी कार्यक्रममा म मात्रै उपस्थित छु स्टुडियोमा, तर त्यसो भनेर मसँग केही सामग्री छैन भन्न खोजेको चाहिँ होइन श्रोताहरू। हामीसँग आज स्टुडियोमा मैले हाम्रो दुईजना गेस्टहरूलाई निम्ताएको छु स्टुडियोमा। आज खगेन्द्रजी चाहिँ मसँग हुनुहुन्न भन्न खोजेको थिएँ मैले, हाम्रो मेरो सहकर्मी मित्र, सधैँ चाहिँ हामी दुईजना मिलेर कार्यक्रम प्रस्तुत गर्ने गर्दथ्यौँ यो स्टुडियोबाट, तर उहाँको अस्वस्थताका कारण आज चाहिँ हाम्रो स्टुडियोमा उपस्थित हुन सक्नुहुन्न खगेन्द्रजी। खगेन्द्रजीलाई चाहिँ स्वास्थ्य लाभको कामनाका साथमा अर्को हप्तामा चाहिँ तपाईँहरू समक्ष म प्रस्तुत गर्ने बाचा गर्दछु। उहाँ नि भनौँ न स्वस्थ रहनुभयो भनेदेखि, र स्वस्थताको कामना पनि गर्दछु। श्रोताहरू, आजको कार्यक्रममा मैले अतिथिहरूलाई निम्ताएको छु भनेको थिएँ भर्खरै, र आज हामी उहाँहरूसँग कुराकानी गर्नेछौँ, र के विषयमा कुराकानी गर्नेछौँ भन्ने कुरा म एकछिनपछि छोटो समयपछि म तपाईँहरूलाई जानकारी गराउनेछु। र त्योभन्दा अगाडि म आज तपाईँहरूलाई कार्यक्रमको तिथिमिति, आजको मिति र आजको तिथिमितिको बारेमा कार्यक्रम सुरु गर्न चाहन्छु। आज मिति विक्रम सम्बत 2070 साल वैशाख 22 गते, कृष्ण पक्षको एकादशी तिथि आइतबार, नेपाल सम्बत 1133, अङ्ग्रेजी पात्रो अनुसार इस्वी 2013 मे महिनाको 5 तारिक, र अहिले यहाँ एडलेडमा बेलुकीको 6:30 गइसकेको छ भनेदेखि नेपालमा अपराह्नको ठिक 2:45 गएको छ, यानि कि 2:45 भइसकेको छ। श्रोताहरू, हजुर श्रोताहरू, आजको तिथिमितिको बारेमा मैले तपाईँहरूलाई जानकारी गराएँ, र यसै गरी आजको कार्यक्रममा हामीले कसलाई निम्त्याएका छौँ भन्ने कुराको पनि जानकारी गराउने छु छोटो समयमै। र अहिले भने म फेरिभन्दा पनि कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा देशभक्ति गीतबाट। हजुर श्रोताहरू, उहाँलाई मैले यो स्टुडियोमा पहिले पनि निम्त्याएको थिएँ र उहाँसँग रमाइलो कुराकानी गरेको थिएँ, र उहाँ फेरि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ, तर त्योभन्दा अगाडि म उहाँले नै गाउनु भएको यो गीत, यो राष्ट्रिय गीत आजको कार्यक्रमको सुरुमा राख्दैछु श्रोताहरू। अहिलेलाई भने तपाईँहरूका लागि यो राष्ट्रभक्ति गीत
भाषार भेषको झल्को आउँछ आफ्नै देशको
Nepal.
शान्तिको गढेलोमा शान्तिको सास फेर्न
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत हामी तपाईँहरूको साथमा छौँ प्रत्यक्ष हजुर लाइभ। श्रोताहरू, यति बेला भर्खरै मैले तपाईँहरूलाई एउटा गीत प्रस्तुत गरेँ, यो देश भावले भरिपूर्ण भएको गीत। हजुर शर्मिला माफ गर्नुहोला श्रोताहरू, सर्वदा घिमिरे र दीपक लिम्बूको आवाजमा रहेको यो गीत, राष्ट्रभक्तिले ओतप्रोत भएको यो गीत तपाईँहरूलाई प्रस्तुत गरेँ र ब्याकग्राउन्डमा सुनिराख्नु भएको छ। त्योभन्दा अगाडि श्रोताहरू, मसँग एउटा यहाँ कम्युनिटी इन्फो आएको छ, यो सामाजिक सूचना, यो चाहिँ भुटनिजहरूको लागि भनौँ न, यो भुटनिज अस्ट्रेलियन भुटनिज एसोसिएसन अफ साउथ अस्ट्रेलिया अर्गनाइजरले बासाले अर्गनाइज गरेको यो हरेक वर्ष अर्गनाइज हुने यो भुटनिज प्रोग्राम, जस्तो यो तेस्रो देश पुनर्वासपछि भनौँ न यो साउथ अस्ट्रेलियामा आएर बसोबास गर्ने भुटनिज समुदायहरूले यो हरेक वर्ष मनाउने गर्ने गर्नुहुन्छ। यो चाहिँ यो मेको 11 तारिक 2013 मेको 11 तारिक शनिबारका दिन यो पाँचौँ वार्षिक सम्मेलन भनौँ न हुँदै रहेछ बासाले अर्गनाइज गरेको, र यसको यो कार्यक्रम हुने स्थान रहेको छ फोरमोन्ट पार्क, एलिजाबेथ पार्क भनेर भन्नुभएको छ, नर्थ अफ एलिजाबेथ सपिङ सेन्टर, जहाँ चाहिँ यो लास्ट इयर पनि जहाँ भएको थियो त्यहीँ यो वर्ष पनि हुँदैछ। एन्युअल सेटलमेन्ट डे सेलिब्रेसन भनेर पाँचौँ एन्युअल सेटलमेन्ट डे सेलिब्रेसन भनेर, र यसको भनौँ न यो कार्यक्रममा तपाईँहरू सहभागी हुन चाहनुहुन्छ भने, विशेष गरी भुटनिज कम्युनिटीका श्रोताहरू, यदि तपाईँहरू यस कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भनेदेखि तपाईँहरूका त्यहाँसम्म पुर्याउनका लागि, त्यो प्रोग्राम हुने स्थानसम्म पुर्याउनका लागि दुईवटा बसहरूको व्यवस्था गरिएको रहेछ ट्रान्सपोर्टेसनको लागि, यातायातको लागि, र 12 सिट क्षमता भएको दुईवटा बस, र त्यो दिन अर्थात 11 मे 10 बजे बिहान यो सल्सबरी इन्टरचेन्जबाट चाहिँ बसहरू चाहिँ लाग्ने जानकारी गराइएको छ, र यदि तपाईँहरू सल्सबरी इन्टरचेन्जमा गएर बिहान 10 बजे तपाईँहरू बसमा चढेर त्यो स्थानसम्म जान सक्नुहुन्छ, र त्यसै गरी वुडभिल र इनफिल्डबाट पनि बसको व्यवस्था गरिएको छ भनेर जानकारी गराउनु भएको छ, र स्पेसल गेस्टमा एमपी जियो बेटिसन र मेयर्स फ्रम सल्सबरी भन्नुभएको छ, सल्सबरीका मेयर अनि प्लेफोर्ड र अदर अरू मान्ने गण्य व्यक्तिहरू, र यसै गरी बासा अर्थात् भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया अर्गनाइजरका पदाधिकारीहरू। हजुर श्रोताहरू, यो थियो पाँच वर्ष भुटनिज सेटलमेन्ट इन साउथ अस्ट्रेलियाको पाँचौँ वार्षिक सम्मेलनको बारेमा जानकारी। र श्रोताहरू, अब भने म कार्यक्रमको विधिवत रूपमा सुरुवात गर्न चाहन्छु। आज मैले भनेको थिएँ स्टुडियोमा मैले दुईजना अतिथिहरूलाई निम्त्याएको छु, अतिथिभन्दा पनि सर्वप्रथम त उहाँहरूलाई म आज यहाँ किन निम्त्याएको भन्ने कुराको जानकारी गराउन चाहन्छु। भोलि सोमबार अर्थात् 6 तारिक मेको 6 तारिक अस्ट्रेलियामा साउथ अस्ट्रेलियामा नेप्लिज कम्युनिटीको तर्फबाट एउटा ब्लड डोनेसन रक्तदान कार्यक्रमको आयोजना हुँदैछ। सोही कार्यक्रमको सेरोफेरोमा रहेर उहाँहरू अर्गनाइजर मध्येका दुईजना आज हाम्रो स्टुडियोमा हुनुहुन्छ, उहाँहरूसँग कुराकानी गर्नेछौँ। र सर्वप्रथम त म उहाँहरूलाई स्वागत गर्न चाहन्छु रेडियो भोइस अफ साङ्गिलामा, स्वागत छ तपाईँहरूलाई। सर्वप्रथम त तपाईँहरूको परिचय गराइदिनुहोस् न प्लिज तपाईँ.
हजुर, म सर्वदा घिमिरे.
हजुर,
र अहिले म यहाँ छु यो भोइस अफ सङ्ग्रेन साङ्ग्रिलामा. यति बेला म एडिलेड नेपाली सोसाइटीको प्रेसिडेन्टको रूपमा छु.
हजुर,
र जुन हामीले भोलि अर्गनाइज गर्नु गइरहेको यो ब्लड डोनेसन कार्यक्रमको लागि केही जानकारी पनि होस् र हजुरहरूले अब थप जानकारी सहित अब भोलि आइदिनु होला र ब्लड डोनेसन सम्बन्धी के हो र किन गर्नुपर्छ भन्ने कुराहरूलाई पनि हामी केही समझ.
हजुर हजुर, पक्कै पनि हामी कार्यक्रममा अगाडि ती विविध कुराहरू गर्नेछौँ. र यसै गरी हामीसँग अर्को एकजना पार्टिसिपेन्ट पनि हुनुहुन्छ यहाँनिर, तपाईँको परिचय गराइदिनुहोस् न श्रोताहरूका लागि.
नमस्ते, मेरो नाम रेणुका लामा, म चाहिँ अहिले एडलिट नेपाली समाजको चाहिँ कोषाध्यक्ष भनौँ होइन, अनि भोलिको यो ब्लड डोनेसन प्रोग्रामको चाहिँ कोअर्डिनेटर संयोजकको रूपमा म यहाँ अहिले भोइस अफ साङ्ग्रिला एडलेटमा मैले यो अहिले युनो लाइभ हामी बसिरह कुरा गरिरहेछौँ. अब खासै कुरा गर्दाखेरि चाहिँ भोलिको लागि चाहिँ अब केही अब सबै श्रोताहरूलाई चाहिँ जानकारी होस् के भइरहेको छ होइन, हामीले के गरिरहेको छौँ भन्ने कुराको लागि जानकारी होस् भनेर हामी यहाँ कुराकानी गर्न गइरहेका छौँ.
बिल्कुल, एकदमै हामी भोलि यो एडलेड नेपाली समाजले आयोजना गर्न लागेको रक्तदान कार्यक्रमको बारेमा विस्तृत रूपमा छलफल गर्नेछौँ. र त्योभन्दा पनि अगाडि तपाईँहरूले हाम्रो श्रोताहरूको लागि आफ्नो परिचय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद. र फेरि पनि तपाईँहरूलाई कार्यक्रममा स्वागत छ. र आज कस्तो चल्दैछ दिनचर्या आज भोलि यहाँहरूको सर्वदा दिदीबाट?
हजुर, ठिकै छ भनौँ. अब संस्था भर्खर जन्म भएर बामे सर्दैछ, यो एकदमै बामे सर्ने अवस्थामा लड्नै पर्ने हिँड्ने डुल्ने त्यस्तो भइरहेको छ होइन. अब लड्दै पनि हिँड्दै पनि उठ्दै पनि गरिरहेको बेलामा हामीले सानो सानो प्रोग्रामहरू गरिरहेका छौँ, जुन प्रोग्रामहरू अब एउटा सामाजिक समाजमा हामीले चाहिँ सामाजिक कार्यहरू गर्दै जाँदा अब कतिपय कुराहरू यस्तै नै भनौँ न तलबितल हुँदै पनि र हामीले गर्छौँ यो गरौँ अब यसरी गरौँ भन्दै भन्दै गर्दा भोलि ब्लड डोनेसनसम्म चाहिँ हामी गइरहेका छौँ. यो ब्लड डोनेसन कार्यक्रम हामीले रेड अस्ट्रेलियन रेड क्रससँग चाहिँ मिलेर गइरहेछौँ, गर्ने भएका छौँ भोलिको लागि. र अन्य कार्यक्रम हामीले अस्ति भर्खरै अब लास्ट विक भनौँ यो 20 अप्रिलमा 2 हप्ता भयो, हामीले त्यति बेला चाहिँ एउटा दोहोरी प्रोग्राम पनि ल्यायौँ. अब भन्नुपर्दा राम्रै भयो, सक्सेसै भयौँ. सायद साउथ अस्ट्रेलियामा फर्स्ट टाइम हो कि जस्तो लाग्छ मलाई.
दोहोरी अर्गनाइज भएको छ.
हजुर, दोहोरी कार्यक्रम भयो, लाइभ दोहोरी.
हजुर हजुर,
जुन त्यो पनि हामीले राम्रोसँग नै सफल पार्यौँ जस्तो लाग्छ. र उहाँ यहाँ चाहिँ हाम्रो साउथ अस्ट्रेलियाका सम्पूर्ण श्रोताहरू, हाम्रो दाजुभाइ दिदीबहिनी बहिनीहरूको सहयोगले नै हामी सफल भएका हौँ.
दिदीले दोहोरीको कुरा उठाइहाल्नु भयो, तपाईँ आफै पनि दोहोरी गायक होइन, भनौँ गीत सङ्गीत मा रुचि राख्ने मान्छे. अनि लास्ट टाइम तपाईँ प्रोग्राममा आउँदाखेरि तपाईँले आफ्नो नयाँ एल्बम ल्याएर आउनुभएको थियो, तर योचोटि त्यस्तो केही छ? मैले अब यो अलिकति प्रसङ्गबाट हटेर कुरा गरेँ.
होइन, योचोटि चाहिँ मैले खास हाम्रो अब भोलि ब्लड डोनेसन भनेको अलिकति यो साङ्गीतिक क्षेत्रभन्दा अलिक फरक भएको कारणले गर्दा त्यो केही पनि नलिकन आएको छु यसचोटि, किनकि पहिलोचोटि म त्यही आफ्नै एल्बममा नै केन्द्रित भएर आएको थिएँ. त्यसले गर्दा अलिकति सम्बन्ध चाहिँ जोडियो लास्ट टाइम.
हजुर, तर मैले अलिकति प्रसङ्गबाट हटेर भनेर मैले तपाईँलाई निवेदन पनि गरेँ. किन भन्दाखेरि गीत सङ्गीतमा रुचि भएको मान्छे केही तपाईँको केही अपकमिङ त्यस्तो केही उहरू फ्युचर प्लानहरू छ अथवा केही छ भनेदेखि श्रोताहरूका लागि?
हजुर, मैले गीत त अब मैले अब जहिले नेपाल जान्छु त्यसपछि बनाइहाल्छु भनेर रेडी चाहिँ गरेको छु.
हजुर हजुर,
फेरि पनि लोकगीतकै सिडी निकाल्ने मेरो विचार छ. अब लोकगीत भन्दा लोक मेरो चाहिँ लोकलय नै हो, दोहोरी गीतकै एल्बम निकाल्ने चाहिँ.
हजुर हजुर,
त्यसमा पनि मैले दोहोरी गीत एउटा अथवा दुईवटा मात्र राखेर अरू सबै राष्ट्रिय गीत जस्तै हामीले अहिले भर्खरै बजायौँ त्यस्तै खालको राष्ट्रिय गीत नै निकाल्ने सोचमा छु. धेरै चाहिँ 8-9 वटा गीत राखेर त्यसरी गर्छु भन्ने सोचमा छु, तर फर्स्ट म चाहिँ नेपालै जानुपर्ने भएको छ त्यसको लागि पनि.
भनेपछि तपाईँले त्यो ब्याकग्राउन्डमा कार्यहरू गरिराख्नु भएको छ, तपाईँलाई अग्रिम शुभकामना त्यसको लागि. रेणुकाजी, भोलिको कार्यक्रम यो सर्वप्रथम त तपाईँहरूले हल्का फुल्का जानकारी गराइहाल्नुभयो श्रोताहरूलाई, यो कसले अर्गनाइज गर्न लागेको हो र कसरी यो चाहिँ यो भनौँ न यो ब्लड डोनेसन प्रोग्रामको एउटा सोच कसरी आयो?
अब कसरी आयो भने अब हामीले अहिलेसम्म हुन्छ नि यसो हेऱ्यौँ होइन, अब हामी यो एडलेड नेपाली समाजले चाहिँ अब ब्लड डोनेसन पनि गरौँ, अब यो हाम्रो मेन भिजन भनेको चाहिँ अब समाजमा अब केही गरौँ होइन सबै मिलेर. अब अब हामी अब अस्ट्रेलिया अर्काको देशमा आएर बसिरहेछौँ तर पनि अब केही कन्ट्रिब्युट गरौँ होइन त्यो हिसाबले चाहिँ अब सबैजना साथीभाइहरूले मेरो अब हाम्रो जुन समाजको हुन्छ नि सबैजना मिलेर अगाडि गरौँ भनेर हामीले सुरु गऱ्यौँ अनि स्पेसली यो चाहिँ भोलि अब कस्तो भने बुद्ध जयन्ती होइन अब हाम्रो बुद्ध जन्मेको दिन बुद्ध जयन्ती पनि मनाउने अनि प्लस अब केही गरौँ न त अब बुद्ध जयन्ती कसरी मनाउने भन्दाखेरि अब ब्लड डोनेसन गरौँ अब त्यो गऱ्यो भने चाहिँ एउटा सामाजिक कार्य पनि भयो प्लस अब एउटा सेलिब्रेसन जस्तो पनि भयो हाम्रो नेपालीहरूको लागि भन्ने हिसाबले हामीले चाहिँ यो नेपाली एडलेट समाजले चाहिँ अब यो रेड क्रस एडलेटको रेड क्रससँग यो हामीले चाहिँ हामी संयोजक गरेर होइन अनि भोलिको चाहिँ हामीले कार्यक्रम फिक्स गरेको हो अब त्यही हो फर्स्ट टाइम भएको भएर अब अलिकति हुन्छ नि अब टाइम अलि
म्यानेज गर्न
अलिकति म्यानेज गर्न प्लस अब हाम्रो अलिकति सबैजना अब दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई चाहिँ अब इन्फर्मेसन त पहिल्यैदेखि पुगेको हामीले फेसबुकबाट दुई तिन महिनादेखि नै गरिरहेको हो अब तर पनि अलिकति कमी भयो जस्तो त भयो तर पनि हामीले भोलि चाहिँ 20 जति रजिस्ट्रेसन गरिसक्नु भएको छ कि भोलि हामीले 9 हाम्रो 3 हाम्रो यो ग्रिन फिल्ड स्ट्रिटको यो रेड क्रस भवनमा होइन
त्यहाँ
चाहिँ हाम्रो भोलि प्रोग्राम हुँदैछ अब सबैको कतिजना अब इन्ट्रेस्टेड हुनु भएर पनि उहाँहरूको आफ्नो स्वास्थ्य आफ्नो आफ्ना कुराहरू हुन्छ नि गर्दाखेरि आउनु पाउनु भएन होइन अब त्यही हो अब हेर्दै जाउँ अब गर्दै जाउँ अब आशा छ होइन अब पछि भविष्यमा चाहिँ अब राम्रो गर्न सकिन्छ होला भनेर
हजुर श्रोताहरू आज तपाईँहरूसँग हामी कुराकानी गर्दैछौँ भोलि अर्थात् मई 6 दिन यसले नेपाली समाजले रेड क्रससँग मिलेर गर्न लागेको रक्तदान कार्यक्रमको बारेमा तपाईँहरूलाई जानकारी गराउने प्रोसेसमा छौँ र गराइ पनि रहेका छौँ श्रोताहरू र यसै बीचमा म अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछु श्रोताहरू श्रोताहरूसँग कुराकानी गर्दै र गीत सङ्गीतले मनोरञ्जन पनि गराउने म जमर्को गरिरहेको छु यहाँनिर श्रोताहरू यति बेला म अर्को एउटा प्रिमियर गर्दैछु यहाँनिर गीत प्रिमियर यस अर्थमा कि श्रोताहरू हाम्रो भोइस अफ साङ्गीलामा चाहिँ पहिलोचोटि बजाउँदैछु गीत त्यस कारणले प्रिमियर भनेको मैले तर फेसबुकमा र यो युट्युबमा चाहिँ यो गीतहरू तपाईँहरूले अलरेडी सुनिसक्नु भएको छ होला तर यो धेरै भएको छैन जस्ट 2 अगाडि मात्रै पब्लिस भएको गीत छ शिव परियारको आवाजमा हामीलाई थाहा छ श्रोताहरू फेसबुक हाम्रो जीवनको अभिन्न अङ्ग भइसकेको छ अहिलेको अवस्थामा र यही फेसबुकको सेरोफेरोमा रहेर शिव परियारले एउटा नयाँ गीत सार्वजनिक गरेका छन् बजारमा ल्याएका छन् माफ गर्नुहोला श्रोताहरू शिव परियारको आवाजमा फेसबुकले भन्ने गीत अहिले यहाँनिर म प्रस्तुत गर्दैछु र म यहाँ उपस्थित हाम्रो अतिथिहरूलाई पनि म आग्रह गर्न चाहन्छु यदि तपाईँहरू यो गीत कुरा कसैलाई सुनाउन चाहनुहुन्छ भनेदेखि
होइन सम्पूर्ण यो रेडियो भोइस अफ साङ्गेलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई नै सुनाउन चाहन्छु अब हाम्रो खासै उहाँहरू नै आफ्नो मान्छे हुनुहुन्छ होइन
हजुर हजुर बिल्कुलै श्रोताहरू फेसबुक एडिक्सन भइसकेको छ र गीतमा पनि श्रोताहरू फेसबुकले भन्दा भन्दै मैले एउटा कुरा तपाईँहरूलाई जानकारी गराउनै बिर्सेको रहेछु यो फेसबुक गीतले मलाई झलासै याद आयो यदि तपाईँहरू आफ्नो सल्लाह सुझाव अनि यदि तपाईँहरू आफ्नो जनको कसैको पनि जन्मदिनको शुभकामना अथवा अरू कुनै शुभकामना छन् आदान प्रदान गर्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँले भोइस अफ साङ्गीलाको फेसबुक पेजमा र त्यसै गरी हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ जसका लागि तपाईँहरूले इमेल गर्न सक्नुहुन्छ radio@nepali@gmail.com हजुर अहिलेलाई भने शिव परियारको आवाजमा फेसबुक
छ नि सारे जन्म र त्यो लसालो ओठले पारेको चोटले मलाई घाइते बनाउनेको गर्दै ईश्वर रै छ नि सारे जन्म र त्यो लसालो ओठले पारेको चोटले मलाई घाइते बनायो
हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जमा। हजुर तपाईँहरूको साथमा छु म सञ्जय। हजुर श्रोताहरू आज मेरो सहकर्मी साथी खगेन्द्रजी चाहिँ आज अस्वस्थताका कारण उपस्थित हुन सक्नु भएन स्टुडियोमा। उहाँले म्यासेज पठाउनु भएको थियो, म चाहिँ स्वास्थ्यका सन्चो नभएको कारणले चाहिँ म आज उपस्थित हुन सकेन। श्रोताहरूसँग मेरो यही अनुरोध छ भनेर म्यासेज पठाउनु भएको थियो। यसै गरी उहाँले नै अर्को एउटा म्यासेज पठाउनु भएको छ फेसबुकमा, उहाँका ज्वाइँ लोकसफल पौडेलको आज जन्मदिन परेको रहेछ र उहाँ भन्दै हुनुहुन्थ्यो लोकसफल पौडेलजीलाई या जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना। हजुर लोकसफल पौडेलजी तपाईँलाई पनि हाम्रो तर्फबाट भोइस अफ साङ्गिलाको तर्फबाट र यति बेला रेडियो सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूको तर्फबाट ह्याप्पी बर्थडे र हार्दिक शुभकामना तपाईँलाई जन्मदिनको। हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला, अभियसली तपाईँ यसलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसको लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ www.radio@edu.au। हजुर फेरि एकपटक www.radio@edu.au। हजुर श्रोताहरू अब म फेरि पनि कार्यक्रममा उहाँहरूलाई स्वागत गर्न चाहन्छु। सर्वदा दिदी र रेणुकाजी तपाईँहरूलाई कार्यक्रममा फेरि स्वागत छ। अब फेरि हामी विषयवस्तुतिरै लागौँ। जस्तो यो कार्यक्रम तपाईँहरूले ब्लड डोनेसन प्रोग्राम अर्गनाइज गर्दै हुनुहुन्छ होइन, यो तपाईँहरूले अघि नै भनिहाल्नुभयो यो रेडक्रससँग भनौँ न रेडक्रसको सहकार्यमा रेडक्रससँग मिलेर तपाईँहरूले यो प्रोग्राम यो मुख्य उद्देश्य चाहिँ के हो यो प्रोग्राम अर्गनाइज गर्नुको?
हजुर अब यसको मुख्य उद्देश्य भन्दा पनि अब हामी विदेशमा बसेका नेपालीहरू छौँ, हामीलाई चाहिँ भोलि अब दुःख पर्छ, हामी बिरामी हुन्छौँ होइन, अप्ठ्यारो पर्छ, त्यति बेला हामीलाई अब विदेशमा एकैचोटि नेपाल गएर सबथोक गरौँ भन्ने त्यो पनि सम्भव हुँदैन र हामीले यहीँ बसेर यही नेपाली समाजबाट नै केही गरिराख्यौँ, अहिले ब्लड डोनेसन गऱ्यौँ, भोलि अर्को एउटा काम गऱ्यौँ भने उनीहरूसँग सहकार्य गर्दै गएपछि पक्कै पनि भोलि हामीलाई आवश्यक परेको खण्डमा हामीले उनीहरूसँग केही हेल्प पाउँला र सहयोग मिल्ला होइन। भोलि अब हामीहरूलाई परेको अवस्थामा पनि ब्लड डोनेसन भनेको त अब रगतदान जीवनदान भनिन्छ, त्यसले गर्दा पनि पक्कै अरूको जीवन बचाएपछि आफ्नो जीवन पनि पक्कै पनि बाँच्छ, यसरी सहकार्य गर्नु नै पर्छ भन्ने हामीले चाहिँ निर्णय लिएका हौँ।
हजुर पक्कै पनि अस्ट्रेलिया अब यो भनौँ न एउटा मल्टिकल्चरल देश भइसक्यो होइन यसमा विभिन्न किसिम विभिन्न कम्युनिटीहरू एक्टिभ छन् त्यसै गरी हाम्रो नेपाली कम्युनिटीलाई पनि एउटा एक्टिभ र नेपाली कम्युनिटीको पनि एउटा अस्तित्व बचाइराख्नका लागि अथवा चाहिँ यो हाम्रो नेपाली कम्युनिटी पनि हामी पनि यहाँनिर हामी भनौँ न छौँ भन्ने छौँ है भन्ने एउटा सन्देश पनि
हो
बिल्कुल श्रोताहरू तपाईँहरूलाई म फेरि अर्को एउटा यहाँनिर जानकारी के गराउन चाहन्छु भनेदेखि यो ब्लड डोनेसन कसरी प्रयोग ब्लड यो जुन डोनेटेड ब्लड हुन्छ त्यो कसरी प्रयोग हुन्छ त अब जस्तो हामी आज ब्लड डोनेसनकै कुरा गरिरहेको हुनाले मैले तपाईँहरूलाई हल्का यो छोटो जानकारी पनि गराइहाल्छु सबैभन्दा बढी डोनेटेड ब्लड चाहिँ क्यान्सर पीडितहरूका लागि प्रयोग हुँदो रहेछ श्रोताहरू यो रेड क्रसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार त्यसपछि अरू अरू भनौँ न सबैभन्दा बढी क्यान्सर पीडितहरूका लागि त्यसै गरी अन्डरगोइङ सर्जरी जस्तै यो अपरेसनहरूमा प्रयोग हुँदो रहेछ र त्यसपछि चाहिँ एक्सिडेन्टमा पर्नेहरूका लागि र तपाईँले डोनेट गरेको ब्लड भनौँ न अब जो कसैले पनि डोनेट यदि ब्लड दान रक्तदान गर्दछ भनेदेखि कहाँ र कति मात्रामा प्रयोग हुँदो रहेछ भन्नेमा पनि म जानकारी गराइहाल्छु श्रोताहरू तपाईँहरूलाई 34% जति जुन ब्लड डोनेट हुन्छ त्यसको 34% क्यान्सर र ब्लड डिजिज पीडितहरूका लागि प्रयोग हुँदो रहेछ र त्यसै गरी 19% एनेमियाबाट हुने अरू रोगका उपचारका लागि प्रयोग हुँदो रहेछ र 18% सर्जिकल पेसेन्टहरूका लागि जसमा ओपन हार्ट सर्जरी पनि पर्दछ र बर्न केसेसहरू जस्तो भनौँ न आगोले जलेको केसेसहरूमा पनि यसको 18% चाहिँ ब्लडको प्रयोग हुँदो रहेछ जुन चाहिँ सङ्कलित रगत हुन्छ त्यसै गरी 13% चाहिँ अदर मेडिकल प्रब्लम जस्तै हार्ट डिजिज स्टोमक र किडनी डिजिजहरूमा यसको प्रयोग हुन्छ र यसै गरी 10% अफ रेड सेल्सहरू अर्थोपेडिक पेसेन्टहरूका लागि जसमा फ्र्याक्चर्सहरू भयो अनि जोइन्ट रिप्लेसमेन्टहरू पर्दो रहेछन् र त्यसै गरी 4% ब्लड चाहिँ गर्भवती महिलाहरूका लागि जरुरत पर्दो रहेछ त्यसै गरी यङ चिल्ड्रेनहरू भनौँ न बच्चाहरूको लागि पनि यो डोनेटेड ब्लड 4% प्रयोग हुँदो रहेछ र 2% चाहिँ रोड एक्सिडेन्टमा पर्नेहरूका लागि प्रयोग हुँदो रहेछ यो चाहिँ रेड क्रसले सार्वजनिक गरेको भनौँ न यो डोनेटेड ब्लडहरू कसरी उनीहरूले कहाँ र कसरी प्रयोग गर्छन् त भन्ने विषयमा सर्वसाधारणको चासोको लागि उनीहरूले यो रेड क्रसको वेबसाइटमा राखेका थिए मैले त्यहाँबाट सङ्कलित गरेर तपाईँहरूलाई एउटा सूचनाको रूपमा यहाँनिर प्रेस गरेँ र रेणुकाजी तपाईँ आफै पनि रजिस्टर्ड नर्स हुनुहुन्छ होइन यो ब्लडको महत्त्व त मैले अलिअलि यहाँनिर श्रोताहरूलाई भनिहालेँ तपाईँ पनि केही जानकारी गराइदिनुहोस् न यसको
अब कस्तो हुन्छ भने यो ब्लड भनेको चाहिँ अब हामी हुन्छ नि हाम्रो अब कस्तो छ भने यो अब यो रातो रक्तकोष भनौँ न अब यो चाहिँ कस्तो हुन्छ भने अब हाम्रो शरीरमा चाहिँ अब यो हाम्रो बोन म्यारो हाम्रो बोन म्यारो हुन्छ त्यो बोन म्यारोबाट चाहिँ एभ्री हुन्छ नि 120 दिनमा तिन महिनामा चाहिँ आफै हुन्छ नि रिप्लेस हुँदै जान्छ कि हाम्रो शरीरमा जति ब्लडहरू छ त्यो ब्लड चाहिँ आफै डिस्ट्रोय हुन्छ 3 महिना त्यसको जीवन भनेको उसको लाइफ भनेको जम्मा 3 महिनामा डिस्ट्रोय भएर जान्छ फेरि नयाँ ब्लड चाहिँ बोन म्यारोले चाहिँ नयाँ ब्लड सेलहरू चाहिँ प्रड्युस गर्छ कि अनि त्यो भयो भने चाहिँ अब यो हामीले ब्लड डोनेट गर्छौँ नि हामी होइन यो ब्लड डोनेट गर्दाखेरि चाहिँ के हुन्छ भने अब कति धेरै फाइदाहरू छ अब कस्तो भने बडीमा चाहिँ अब मैले पनि यो रिसर्चहरूमा हेर्दाखेरि होइन हाम्रो बडीमा चाहिँ धेरै आयनहरू भयो भने यो आयनको मात्रा चाहिँ ब्लडमा धेरै भयो भने त्यसले चाहिँ हार्ट प्रब्लमहरू धेरै गराउँदो रहेछ त्यही भएर हामीले चाहिँ रेगुलर रूपमा चाहिँ ब्लड डोनेट गऱ्यौँ भने चाहिँ त्यसले चाहिँ हार्ट डिजिजहरूलाई चाहिँ कम गराउने होइन अनि एज वेल एज मैले भने अगाडि भने जस्तै अब त्यो एभ्री 3 महिनामा चाहिँ त्यो ब्लड चाहिँ प्रोड्युस गर्नलाई चाहिँ इन्हान्स गर्छ कि उसले चाहिँ यो अलिकति इन्करेज न अलिक त्यो त्यसले चाहिँ गर्नलाई चाहिँ
सहयोग गर्छ
मद्दत गर्छ होइन अनि प्लस अब धेरै छ यसको
बिल्कुल रेणुकाजीले एकदमै फ्याक्ट कुरा यहाँनिर के भन्नुभयो भन्दाखेरि तपाईँहरूको शरीरमा हुने ब्लडमा रहने कम्पोनेन्टहरू रेड ब्लड सेल्सहरू तिनीहरू हरेक 3-3 महिनामा मरेर जान्छ र यदि त्यो भनेको तपाईँहरूले भनौँ न 1 पोइन्ट रगत दिँदैमा तपाईँहरूको कुनै पनि हानि नोक्सानी हुँदैन किन भन्दाखेरि त्यो ब्लड सेल्सहरू भनेको त्यहाँ रगतमा हुने कम्पोनेन्ट्सहरू भनेको यो हरेक 3-3 महिनामा चेन्ज भइरहेको छ र त्यो भावनाले एकचोटि ब्लड दिँदैमा तपाईँलाई हानि हुँदैन ताकि फाइदा नै हुन्छ हजुर श्रोताहरू यति बेला स्टुडियोको घडीमा 7 बजिसकेको छ र यति बेला तपाईँहरूलाई थाहा भइसकेको छ अब भने के को पालो भनेर हजुर बिल्कुलै अब भने हामी म यहाँनिर प्रस्तुत गर्दैछु समाचार हप्ताभरि भएका विविध घटनाक्रमहरूको सङ्गालो। हजुर, समाचारको सुरुमा प्रमुख समाचार। संवैधानिक परिषदको बैठक आज बस्दै यथास्थितिमा संविधान सभाको चुनाव गर्न खोजिए चुनाव बहिष्कार गर्ने सीपी गजुरेलको चेतावनी। आगामी मंगिरमा पनि चुनाव हुन नसक्ने विभिन्न नेताहरूको भनाई। लाइफ ज्याकेट नकिन्दा 3.25 करोड़को घाटा। नेपालले 2014 हुने वर्ल्ड कप छनौटमा सहभागिता जनाउने। र अन्त्यमा ढाका बंगलादेशको भवन भत्किदाको कति मान्छेको ज्यान गयो भन्ने कुराको पनि फलोअप न्यूज म यहाँनिर प्रस्तुत गर्नेछु श्रोताहरू। र अब समाचार विस्तारमा। मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न आज संवैधानिक परिषदको बैठक डाक्नु भएको छ। बैठकमा उहाँले पूर्व मुख्य सचिव लोकमान सिंह कार्की सहितको नियुक्तिका विषयमा प्रस्ताव राख्नुहुनेछ। परिषदले लोक सेवा आयोग, लेखा परीक्षकको कार्यालय र अख्तियार प्रमुखको नियुक्तिमा छलफल हुनेछ। यसअघि उच्चस्तरीय राजनैतिक समितिले सिफारिश गरेका पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीका विषयमा भने विवाद देखिएको छ। संवैधानिक परिषदका सदस्य सचिव तथा मुख्य सचिव लीलामणि पौडेलले आज बैठक बोलाए पनि कार्कीको नियुक्ति गर्ने एजेण्डाबारे आफूलाई जानकारी नभएको बताउनुभयो। सर्वोच्च अदालतले केही दिन अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्की नियुक्ति सम्बन्धी रिटमा संवैधानिक परिषदको काम हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेपछि कार्की नियुक्तिका विषयमा बाटो खुलेको सरकारको विश्लेषण छ। तर संवैधानिक परिषदमा हरेक गृहमन्त्री सदस्यहरूबीच नै एकमत नभएपछि आजै नियुक्तिको निर्णय हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफ्नो दलका माग व्यवस्था गरी यथास्थितिमा संविधान सभाको चुनाव गर्न खोजिए चुनाव बहिष्कार गर्ने चेतावनी दिनुभएको छ। यथास्थितिमा चुनाव गर्न खोजिए त्यसलाई असफल पार्न आफूहरू जस्तो सुकै मूल्य चुकाउन तयार छौं, गजुरेलले भन्नुभयो। तेह्रथुमको म्याङलुङमा सोमबार बिहान पत्रकार सम्मेलन गरेर गजुरेलले चार दलबीच भएको 11 बुँदे सहमति र राष्ट्रपतिले जारी गरेको 15 बुँदे बाधा अड्काउ फुकाउने खारेजी वर्तमान सरकारको बर्खास्तगी र गोलमेज सम्मेलन मार्फत दलहरूको नेतृत्वमा सरकार नबनेसम्म चुनावमा भाग नलिने बताउनुभयो। नेता गजुरेल नेकपा माओवादी तेह्रथुमको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन म्याग्लुङ जानुभएको थियो। प्रमुख राजनीतिक दलका नेताहरूले संविधान सभा निर्वाचनमा जान विभिन्न जोखिम देखिन थालेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न नसके आगामी मंगिरमा पनि चुनाव हुन नसक्ने बताएका छन्। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले संविधान सभाको आकारलाई फेरि 601 जम्बो बनाउने प्रयास भएको उल्लेख गर्दै त्यसो गरिए मंगिरमा निर्वाचन हुन नसक्ने बताए। फेरि पनि 601 जाने जमर्को हुँदैछ। पत्रकार राजेन्द्र फुयालद्वारा लिखित संविधान सभा निर्वाचनदेखि अवसानसम्म पुस्तकको शनिबार विमोचन कार्यक्रममा नेपालले भने यदि त्यसो भएमा फेरि मंगिरमा निर्वाचन हुँदैन। फोटोसहितको मतदाता नामावलीका आधारमा विद्युतीय माध्यमबाट मत खसाल्ने प्रविधि रोकेर 2064 सालकै नामावलीका आधारमा निर्वाचन भएमा दुर्भाग्य हुने उनले बताए। नयाँ नयाँ कुरा उठाउँदै जाने हो भने सबै कुरा खुल्छ, यसले मंगिरमा पनि निर्वाचन हुन सक्दैन उनले भने। पूर्व सभामुख सुभाष नेङबाङले अहिलेको निर्वाचन प्रणालीले दुई तिहाई कुनै पनि राजनीतिक दललाई मिल्न नसक्ने उल्लेख गर्दै आफ्नो पार्टीले दुई तिहाई स्थान नआएसम्म संविधान बन्न सक्दैन भनेर नेताहरूले भन्दा जनतामा भ्रम सिर्जना भएको बताए। विगतको संविधान सभा निर्वाचनपछि अन्तरिम संविधान संशोधन गरी बहुमतका आधारमा सरकार बनाउन सकिने व्यवस्था राखेबाटै दुर्भाग्य शुरू भएको उनले बताए। अन्तरिम संविधान धारा 38(1) परिवर्तन गरी बहुमत आधारमा पनि संविधान बनाउन सकिने व्यवस्था राखेपछि संविधान भन्दा सरकार प्राथमिकतामा पर्यो नेमाङले भने। ए माओवादी महासचिव पोष्टबहादुर बोगटीले संविधानका आधारभूत विषयमा गहिरोसँग छलफल नभएकै कारण विगतमा संविधान बन्न नसकेको बताए। संविधानका आधारभूत कुराहरूमा सहमति जुटाएर फराकिलो ढंगले अघि बढेको खण्डमा अबको संविधान सभा सफल हुन्छ उनले भने। कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरूबीच गहिरिएको अविश्वासका कारण संविधान सभा असफल हुन पुगेको उल्लेख गर्दै लोकतन्त्रलाई ट्र्याकमा ल्याउन मंगिरमा जसरी पनि निर्वाचन हुनुपर्ने बताए। झिनो रकम खर्चेर लाइफ ज्याकेट नकिन्दा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले करिब 3.25 करोड़ रूपियाँ आमदानी गुमाएको छ। पानीमाथि आकस्मिक अवतरण वा दुर्घटनाका बेला यात्रुले लगाउने यस्ता लाइफ ज्याकेटको म्याद सकिएपछि निगमका 5 अन्तर्राष्ट्रिय उडान रद्द भएपछि उक्त परिणाम बराबरको आमदानी गुमेको हो। पानीमाथि जहाज उडाउँदा यस्तो लाइफ ज्याकेट अनिवार्य हुनुपर्छ। पानीमाथि आकस्मिक अवतरण गर्दा वा पानीमाथि दुर्घटना परे यात्रुले त्यस्तो ज्याकेट लगाएर आकस्मिक ढोकाबाट बाहिर निस्कनुपर्छ। यो ज्याकेट खोल्न साथ हावा भरिएर फुल्छ र पानीमा यात्रुलाई तैराउँछ। ज्याकेट प्रत्येक सिटमा राखिएका हुन्छन्। लाइफ ज्याकेटको म्याद सकिँदैछ भन्ने जानकारी हुँदाहुँदै र त्यसका लागि सामान्य रकम खर्च गरे पुग्ने भए पनि निगम व्यवस्थापनले समयमै नयाँ ज्याकेट फेर्न नसक्दा उडानै रद्द गर्नु परेको हो। यस्तो ज्याकेट उपयोग गर्नुपर्ने अवधि 15 वर्ष हुने गर्छ। लाइफ ज्याकेटको म्याद गत बिहबार सकिएको थियो। निगम व्यवस्थापनले बिहबार र शुक्रबारका कतारको दोहा जानुपर्ने एक एक उडान रद्द गरेको थियो। शुक्रबारकै हङकङ उडान पनि रद्द गरेको थियो। त्यसै गरी शनिबारको पनि हङकङ जानुपर्ने तथा आइतबारको दोहा जानुपर्ने थप एक एक उडान पनि रद्द गरिएको थियो। व्यवस्थापनको लापरवाहीकै कारण 5 उडान रद्द हुँदा संस्थानले करिब 3.25 करोड रुपियाँ बराबरको आमदानी गुमाएको छ। सम्बन्ध एक अधिकारीले शनिबार भने आमदानी गुम्ने त छँदैछ, त्यसमाथि निगमको प्रतिष्ठामा फेरि एकपटक आँच आएको छ। ती अधिकारीका अनुसार काठमाडौँबाट हङकङ गएर फर्कदा 70-75 लाख रुपियाँ आमदानी हुने गर्छ। हङकङका 2 उडान रद्द हुँदा करिब 1.5 करोड रुपियाँ गुमेको छ। त्यसै गरी दोहा गएर काठमाडौँ फिर्ता आउँदा 60 लाख रुपियाँ आमदानी हुन्छ। दोहाका 3 उडान रद्द हुँदा 1.80 करोड रुपियाँ आमदानी गुमेको छ। समाचारको अन्त्यमा खेल सम्बन्धी समाचार। नेपाल आईसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन 2 उक्लिएको छ। बर्मुडामा भइरहेको डिभिजन 3 प्रतियोगितामा लीग चरणको अन्तिम खेलमा नेपालले इटालीलाई 8 विकेट र घरेलु टीम बर्मुडाले अमेरिकालाई 5 विकेटले हराएपछि नेपाल डिभिजन 2 उक्लिएको हो। नेपाल र अमेरिकाको 5 खेलबाट समान 6 अङ्क भए पनि नेट रन रेटको आधारमा नेपालले अमेरिकालाई पछि पार्दै युगाण्डासँगै डिभिजन 2 उक्लिएको हो। नेपालले सन् 2015 वानडे वर्ल्ड कपको बाटो मानिएको न्युजिल्याण्डमा 2014 हुने वर्ल्ड कप छनौटमा सहभागिता जनाउन पाउने भएको छ। शुरूका 2 खेलमा हार बेहोरेको नेपालको लागि शनिबार चमत्कारिक दिन रह्यो। नेपालले आज बेलुका फाइनलमा युगण्डाको सामना गर्दैछ। नेपालको कसिलो बलिङमा पूरा ओभर खेल्दै 9 विकेटको क्षतिमा 127 रन बनाएको इटालीलाई नेपालले सजिलै पछ्याएको थियो। नेपालका प्रारम्भिक ब्याट्सम्यान प्रदीप एरी र सुभाष खकुरेलले 87 रनको साझेदारी गरेपछि नेपालले सजिलै विजय भेटाएको हो। 4 चौका र 2 छक्काको मदतले 35 बल खेल्दै 47 रन बनाएका सुभाष आउट भएपछि मैदान प्रवेश गरेका कप्तान पारस खड्काले 8 बल खेल्दै 22 रन बनाए। त्यसपछि मैदान प्रवेश गरेको उपकप्तान ज्ञानेन्द्र मल्लले धेरै मेहनत नगर्दै नेपालले लक्ष्य भेटायो। मल्लले प्रदीप एरीसँग अन्तिम साझेदारी गरेका थिए। एरीले 42 रन बनाएर नट आउट रहे। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि सुरुवातमा कप्तान पारस खड्काले बलिङ गरे। 10 ओभर बलिङ गर्दै उनले 3 मेडनसहित 24 रन मात्रै खर्चिए, जसले इटालीको स्कोर खोकुलो बन्न पुग्यो। सञ्जम रेग्मी र राहुल विश्वकर्माले 3-3 विकेट लिए। शक्ति गौचनले 2 र बसन्त रेग्मीले 1-1 विकेट लिएका थिए।
समा
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलाइड 101.5 मेगाहर्जमा, र यति बेला स्टुडियोको घडीमा 7:13 गइसकेको छ। श्रोताहरू, सदाईको आइतबार चाहिँ 6:30 to 7:30 आउने गर्दछ भोइस अफ साङ्गिला हजुर तपाईँहरूको रेडियो सेटमा, र यति बेला हामीहरू आज कुराकानी गर्दैछौँ रक्तदानको बारेमा। किनभनेदेखि भोलि एडले नेपाली समाजले अर्गनाइज गरेको रक्तदान कार्यक्रम हुन गइरहेको छ, त्यही सेरोफेरोमा रहेर हामी आज कुराकानी गरिरहेका छौँ। रक्तदान जीवनदान भन्छन् होइन, नारा नै छ रक्तदान जीवनदान। वास्तवमा एकचोटि ब्लड डोनेट गर्दैमा स्वास्थ्यलाई केही नराम्रो हुने होइन, ताकि राम्रै हुन्छ। किन भन्दाखेरि त्यो खेर जाने रगत कसैको काम आउँछ भनेदेखि त्यो भनेको त्यो जस्तो ठुलो धर्म वास्तवमा अरू केही पनि छैन होला जस्तो लाग्छ मलाई चाहिँ। श्रोताहरू, योभन्दा अगाडि यो समाचार र गीतभन्दा अगाडि तपाईँहरूसँग रेणुकाजीले भन्नुभयो जस्तो शरीरमा रहेको रेड ब्लड सेल्सहरू 3-3 महिनामा चेन्ज भइरह हुन्छ होइन, त्यसै गरी अरू के कम्पोनेन्टहरू हुन्छ जो चाहिँ रगत भनौँ न रगतमा हुन्छ र तिनीहरू कति समयमा चाहिँ चेन्ज हुन्छ भनौँ, अथवा चाहिँ त्यसको जन्म नै र त्यसको डेड हुने अथवा त्यो सकिने हुन्छ, म त्यो बारेमा जानकारी गराइहालौँ। जस्तो प्लेटिलेट्स भन्ने हुन्छ होइन, एउटा यो रगतको कम्पोनेन्ट जो चाहिँ 5 दिनसम्म चाहिँ रहँदो रहेछ, र रेड ब्लड सेल्सहरू 42 दिनदेखि अब 3 महिना भनौँ, अनि त्यसपछि गएर प्लाज्मा भने 1 वर्षसम्म चाहिँ मान्छेको रगतमा चाहिँ जीवित हुँदो रहेछ, त्यसपछि भने त्यो चाहिँ फेरि डेड हुने, अनि त्यसपछि फेरि अर्को नयाँ भनौँ न सेम कम्पोनेन्ट फेरि जन्मने होइन त रेणुकाजी।
अनि केही एड गरौँ म, अब त्यो हाम्रो जुन शरीरमा भएको त्यो रगतको कम्पोनेन्टहरू भन्नुभयो उहाँले होइन, त्यसमा चाहिँ अब प्लेटिलेट्सको काम भनेको चाहिँ अब हाम्रो कुनै हातहरू खाट्यो भने अब केले गर्दाखेरि हामी चाहिँ इन्जुर्ड भयो भने रगत बग्यो भने चाहिँ प्लेटिलेट चाहिँ हाम्रो त्यो जुन ठाउँमा घाउ भएछ जुन ठाउँमा काटेछ त्यहाँ गएर बस्दिन्छ होइन, अनि त्यहाँ गएर ब्लक गरिदिएर त्यसले चाहिँ रगत बग्नमा रगत बग्न कम हुन अनि त्यो ब्लिडिङ स्टप गर्नलाई चाहिँ त्यसले हेल्प गर्छ,
रगत जम्नको लागि
एकदमै इम्पोर्टेन्ट होइन। अनि प्लस चाहिँ अब यो हाम्रो चाहिँ के अरे व्हाइट ब्लड सेल्स छ नि जुन चाहिँ सेतो रक्तकोषहरू रातो रक्तकोष जस्तै, त्यसले चाहिँ के गर्छ भने हाम्रो चाहिँ कुनै पनि रोगसँग लड्न सक्ने हाम्रो चाहिँ यो एन्टिबडिज भनेको त्यो चाहिँ त्यसले चाहिँ हाम्रो अरू कुनै रोगले हामीलाई एट्याक गर्यो भने त्यो चाहिँ एन्टिबडिजको रूपमा गएर चाहिँ त्यसलाई एट्याक गरेर चाहिँ हामीलाई चाहिँ कुनै पनि रोग लाग्न दिँदैन होइन, त्यो व्हाइट ब्लड सेलको चाहिँ त्यो कामहरू हुन्छ।
हजुर हजुर बिल्कुल, रेड ब्लड सेल र व्हाइट ब्लड सेलको आफ्नो स्थानमा आफ्नै महत्त्व छ, र होल ब्लडको पनि आफ्नै स्थान छ। किन भन्दाखेरि रगत भनेको यस्तो चिज हो जो चाहिँ तपाईँले त्यसको महत्त्व बुझ्न सक्नु भएन भने चाहिँ त्यो त्यतिकै तपाईँकै शरीरमा रहिरहन्छ, तर महत्त्व बुझ्नुभयो भने त्यो कसैको लागि एउटा जीवन दान हुनसक्छ, जीवन कसैको लागि जीवन प्राप्तिको एउटा महत्त्वपूर्ण तपाईँको भूमिका रहन सक्छ त्यसमा। र त्यसै गरी भोलि हुन लागिरहेको तपाईँहरूको यो रक्तदानको कार्यक्रम छ, त्यो अब तपाईँहरूले रेड क्रससँग मिलेर गर्दै हुनुहुन्छ भनेपछि अभियसली त्यो रेड क्रसलाई नै जिम्मा दिनुहुन्छ होला होइन, त्यसको
त्यसपछि चाहिँ रेड क्रसले नै सबै उसको स्टोरेजदेखि लिएर सबै टेस्टहरू स्क्रिनिङ सबै हुन्छ उहाँले गर्नुहुन्छ होइन, अब डिस्ट्रिब्युट पनि अब कुकुरले चाहिन्छ सबैले त्यहीँ कन्ट्याक्ट गरेर त्यहीँबाट डिस्ट्रिब्युट हुन्छ। हामीले चाहिँ भोलि अब आफ्नो मान्छेहरू हामी जति पनि हाम्रो यो अर्गनाइजेसनमा जति पनि अब हाम्रो श्रोताहरू हाम्रो यो एडमा हुनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले रजिस्टर गर्नु भएको छ होइन, उहाँहरू भोलि गएर रगत दान गर्नुहुन्छ होइन। प्लस अब कस्तो पनि छ भने हाम्रो भोलि नै गएर दिनुपर्छ भन्ने पनि छैन कि, हाम्रो अब तपाईँहरूलाई कहिले मिल्छ तपाईँहरू अब कहिले हुन्छ नि, अब कति दाजुभाइ
कामको व्यस्तताले अथवा भनौँ न समय नमिलेको कारणले अब भनौँ न दिन चाहँदै पनि तपाईँहरूले चाहिँ अब समय भनौँ न समय व्यस्तताका कारण दिन सक्नु भएनदेखि भनेपछि तपाईँहरू
पछि गएर पनि होइन आफ्नो टाइम अनुकूल मिलाएर गएर पनि दिन सक्नुहुन्छ। त्यसको लागि चाहिँ अब हामीलाई सम्पर्क राख्नुहोस् होइन, रजिस्टर गरेर नेपाली एडलेट समाजको तर्फबाट जाँदाखेरि होइन हामीहरूको पनि आफ्नो एउटा प्रतिष्ठाको कुरा आउँछ होइन। अब
हजुर अर्को कुरा के मैले सोध्न खोजेको, जस्तो अब तपाईँहरूको एडले नेपाली समाजको ले कार्यक्रम अर्गनाइज गर्यो र एडले नेपाली समाजको तर्फबाट यो रक्तदानको कार्यक्रम गयो र रेड क्रसमा एउटा नेपाली कम्युनिटीको एउटा अगुवाई यसले गर्यो होइन, र भोलि नेपाली कम्युनिटीकै कुनै मान्छेलाई यो ब्लड को आवश्यकता पर्यो भनेदेखि के प्रोसेस हुन्छ त्यो ब्लड पाउनको लागि?
त्यसको लागि चाहिँ अब कस्तो हुन्छ भने ब्लड चाहियो भने अब अभियसली अब त्यो चाहिँ अलिक सिरियसै कन्डिसन हुन सक्छ होइन, अब हामी हस्पिटलमै जानुपर्ने हुन्छ, हस्पिटलमा गएपछि डक्टरले अब ब्लड चाहियो भनेर यो गरेपछि सजिलै ब्लड उपलब्ध हुन्छ, केही प्रब्लमै हुँदैन कि, किनकि म अहिले म हस्पिटलमै काम गरिरहेको छु होइन, अब दिनदिनै हामीले अब ब्लडहरू दिइरहेको हुन्छौँ ल्याइरहेको हुन्छौँ होइन, त्यो चाहिँ प्रोसेस चाहिँ एकदम इजी छ, त्यस्तो नेपाल हाम्रो नेपालको डिफ्रेन्स छ होइन, यहाँ अहिले एडलेडमा चाहिँ यो अस्ट्रेलियामा चाहिँ यिनीहरूको सिस्टम चाहिँ एकदम यो छ कि जसलाई रगत चाहियोस् जतिखेर चाहियोस् उतिखेर उपलब्ध हुन्छ, तपाईँको विदिन अ वान आवर तपाईँलाई रगत चाहियो उतिखेर हाफ एन आवर उतिखेर उसको अर्जेन्सी हेरेर होइन कतिको अब कतिको छिटो चाहिनेछ त्यो अनुसार उनीहरूले चाहिँ उपलब्ध गराउँछ उतिखेर, अब यो प्लाज्मा रेड ब्लड सेल्स प्लेटलेट्स व्हाइट ब्लड सेल्स जे चाहिन्छ उतिखेर उनीहरूले उपलब्ध गर्छ, केही त्यस्तो गाह्रो हुँदैन।
हजुर हजुर, मेरो क्वेसनको मतलब यो थियो कि भनौँ न अब कुनै पनि एउटा कम्युनिटीलाई नभएर जो कसैलाई पनि घटना पर्यो भनौँ न ब्लड चाहियो भनेदेखि सजिलै चाहिँ उपलब्ध हुन्छ,
तर हामीले चाहिँ किन गर्न खोजेको भने अब एउटा नेपाली समाजको एउटा नाम गएर रेड क्रसमा बसेपछि उनीहरूले पनि कस्तो हुन्छ भने ल यो समाजले पनि हामीलाई केही गरिरहेछ उनीहरूले कन्ट्रिब्युट गरिरहेछ भनेर एउटा हुन्छ नि त, त्यो पनि होस् होइन, अब उनीहरूमा पनि राम्रो इमेज परोस् न, अब हामीले कहिले कहिले डिल गर्दाखेरि पनि उनीहरूले हामीलाई राम्रो रेस्पोन्स गर्छ कि, अब फ्युचरमा केही काम गर्दाखेरि हामी यहाँबाट भन्यो भने ए तिमीहरू त यत्रो गरेका थियौ होइन भनेर त्यो एउटा रेस्पोन्स पनि आउँछ होइन, अनि त्यसको अब समन्वय गर्दै अब केही काम गरौँ पछि अब यो ब्लड डोनेसनलाई कन्टिन्यू गरौँ नेक्स्ट इयर अझै गरौँ, यो त हाम्रो सुरुवात मात्रै हो, हामीले हरेक वर्ष गर्छौँ भनेर गर्ने भनेर हामीले सोच बनाएका छौँ होइन, अब त्यही भएर के अरे त्यो सबै कुराको लागि चाहिँ अब हामीले अहिलेदेखि नै एउटा इन्टरपर्सनल रिलेसनसिप भनौँ न, अब हामी अब विदेशमा भएको कारणले गर्दा अब आफ्नो यो विदेशी अर्गनाइजेसनहरूसँग पनि रिलेसन बढाउँदै लग्यो भने हाम्रो आफ्नो नेपाली सोसाइटीलाई नेपाली समाजलाई राम्रो हुने कुरा हो नि त।
हजुर हजुर बिल्कुल, एउटा कुनै न कसै नै न कसैले र कुनै न कुनै बेला चाहिँ एउटा इनिसिएटिभ त लिनै पर्छ होइन, तपाईँहरूले इनिसिएटिभ लिनुभएको छ राम्रो कुराको राम्रो कामको, त्यो एकदमै सराहनीय छ। र अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ श्रोताहरू, तपाईँहरूसँग हामी कुराकानी गर्दैछौँ भोलि हुने एडले नेपाली समाजले अर्गनाइज गरेको ब्लड डोनेसन प्रोग्रामको बारेमा कुराकानी गर्दैछौँ, र तपाईँहरूको अहिलेसम्म कतिजना जति सहभागी हुने अनुमान लगाउनु भएको छ तपाईँहरूले?
हाम्रो 20-25 जना होइन, कतिजना चाहिँ अब हाम्रो 20 जनाले त फुल्ली रजिस्टर नै गराइसक्नु भएको छ, उहाँहरू चाहिँ आउनुहुन्छ,
प्लस त्यसपछि म पनि पढ्छु होइन,
तपाईँले पढ्नुहुन्छ प्लस अब अरू पनि आउनुहुन्छ भन्नुभएको छ, अनि मैले उहाँ रेड क्रससँग कुरा गरिसकेका छु, मेरो रजिस्टर नभएको मान्छेहरू कुनै यस्तो कामको बाध्यताको कारणले गर्दा रजिस्टर हुन पाएको छैन, त्यो दिनमा आउँछु भन्नुभएको छ, के गर्ने भन्दाखेरि उनीहरूले बोलाऊ होइन रजिस्टर गराएर उतिखेरै गर्न सकिन्छ भनेर उहाँहरूले भन्नुभएको छ होइन, त्यही भएर मैले हामीले चाहिँ 20-25 जनासम्मको हामीले
तपाईँहरूको 20-25 जनाको अलरेडी चाहिँ तपाईँहरू रजिस्टर भइसकेको सङ्ख्या छ होइन, यदि भोलि कसैले आज हाम्रो रेडियो कार्यक्रम सुनेर हाम्रा लिसनर्स मध्येका एक कसैले पनि भोलि ब्लड डोनेसन बिहान म गएर गर्छु भन्ने एउटा इच्छा भनौँ न उत्पन्न भयो भनेदेखि भोलि कसरी चाहिँ तपाईँहरूसँग सम्पर्क गर्न सक्छन् र के छ त्यसको प्रोसेस चाहिँ?
अब त्यसको लागि चाहिँ मलाई कन्ट्याक्ट गर्नुभयो भने मेरो नाम रेणुका लामा होइन, मेरो मोबाइल नम्बर 0411489304, अनि सर्वदा दिदीलाई कन्ट्याक्ट गर्नुभयो भने हुन्छ होइन, के गर्छु भने मैले चाहिँ अनलाइन रजिस्टर गरिदिन्छु होइन, डोनर नम्बर लिने बिहान डोनर नम्बर लियो भने एकदम सजिलो हुन्छ कि, अब बिहान 13-14-95 13-14-95 फोन गरेर म यसरी ब्लड दिन इन्ट्रेस्टेड हो, मलाई ब्लड डोनर नम्बर दिनु
रेड क्रसको नम्बर होइन,
हजुर रेड क्रसको नम्बर, उसले ब्लड डोनर नम्बर दिन्छ, तपाईँको केही इन्फर्मेसन लिन्छ होइन, अब डेट अफ बर्थ एड्रेस नाम सबै लिन्छ, अनि लिएपछि उसले ब्लड डोनर आइडी दिएपछि रजिस्टर अनलाइन भएपछि भोलि नै गएर गर्नुपर्छ भन्ने छैन, तपाईँको कुन टाइममा मिल्छ आएर गर्नुहोस् होइन, हामी त्यहाँ भइदिन्छौँ, तपाईँलाई कुन टाइम मिल्छ खबर गर्नुहोस् होइन, हामी त्यहाँ उपस्थित भइदिन्छौँ, अनि रेड क्रससँग चाहिँ म कुरा गरिदिन्छु कि, कुरा गरिदिएर होइन,
हजुर बिल्कुल एकदमै त्यस्तो गाह्रो छैन श्रोताहरू रक्तदान गर्नका लागि, किनभनेदेखि रक्तदान जीवनदान तपाईँहरूले धेरै पहिलादेखि नै सुन्दै आउनुभएको छ, र यसलाई चाहिँ भनौँ न यस विभिन्न किसिमका सङ्घ संस्थाहरू विभिन्न किसिमका अर्गनाइजेसनहरू यस यो रगत सङ्कलन गर्नतिर लागिरहेका हुन्छन्, किन भन्दाखेरि घटना भनेको बाजा बजाएर आउने चिज होइन होइन, कसैलाई पनि काहीँनिर पनि कस्तो जस्तो सुकै घटना पनि घट्न सक्छ, र तपाईँहरूलाई अवस्था हेरिकन कुनै न कुनै समयमा भनौँ त्यस्तो भएको खण्डमा चाहिँ रगत चाहिन सक्छ, त्यो भएर आज तपाईँले गर्नुहुन्छ भनेदेखि तपाईँका लागि भोलि अरू कसैले गर्छ, र श्रोताहरू हामी कुराकानी गर्दैछौँ ब्लड डोनेसनको बारेमा भोलि हुने र यसै अवसरमा यो म सानो यहाँनिर जानकारी गराइहालौँ यो ब्लड डोनेसन अस्ट्रेलियामा कति पर्सेन्ट जति मान्छेहरू चाहिँ कुन टाइपको ब्लड टाइपहरू यहाँ कति छ सात आठवटा ब्लड टाइपहरू हुने रहेछ तिनीहरूमध्ये कति अस्ट्रेलियामा कति पर्सेन्ट जति चाहिँ कुन ग्रुपका मान्छेहरू छन् भन्ने कुरा म यहाँनिर जानकारी गराइहाल्छु 10% अस्ट्रेलियनहरू चाहिँ बी ब्लड टाइपमा पर्दो रहेछ बी भनेपछि त्यो नेगेटिभ पोजिटिभ दुवै पर्यो अनि त्यसै गरी 38% जति चाहिँ 38% अस्ट्रेलियनहरू चाहिँ ब्लड टाइप एमा पर्दो रहेछ त्यो पनि ब्लड टाइप ए भन्ने बित्तिकै ए पोजिटिभ ए नेगेटिभ भइहाल्यो र त्यसै गरी ब्लड टाइप ओमा चाहिँ 49 अर्थात् 49% अफ अस्ट्रेलियनहरू पर्दो रहेछ र यो चाहिँ एकदमै कमन मान्दो रहेछ ओ ब्लड ग्रुप र त्यसै गरी 3% चाहिँ एबी ब्लड ग्रुपमा पर्दो रहेछ र श्रोताहरू अनि त्यसै गरी अब तपाईँहरूले कस्तो ग्रुपकोले को कोलाई दिन मिल्छ त भन्ने कुरामा पनि म जानकारी गराइहालौँ ओ नेगेटिभ यो युनिभर्सल डोनर रहेछ होइन यो ओ यदि तपाईँको ओ नेगेटिभ ब्लड ग्रुप छ भनेदेखि तपाईँले कसैलाई पनि भनौँ न जस्तो सुकै ब्लड ग्रुप टाइपलाई पनि दिन मिल्छ र त्यसै गरी यदि तपाईँ ओ पोजिटिभ हुनुहुन्छ भनेदेखि एबी पोजिटिभलाई ए पोजिटिभलाई बी पोजिटिभलाई र ओ पोजिटिभलाई दिन मिल्छ बी नेगेटिभले पनि एबी पोजिटिभ एबी नेगेटिभ बी पोजिटिभ र बी नेगेटिभलाई दिन मिल्दो रहेछ त्यसै गरी बी पोजिटिभले एबी पोजिटिभ र बी पोजिटिभलाई मात्र दिन मिल्ने रहेछ ए नेगेटिभले एबी पोजिटिभ एबी नेगेटिभ ए पोजिटिभ ए नेगेटिभ चारवटालाई दिन मिल्दो रहेछ ए पोजिटिभले चाहिँ एबी पोजिटिभ र एबी नेगेटिभलाई मात्रै दिन मिल्दो रहेछ त्यसै गरी एबी नेगेटिभले एबी पोजिटिभ र एबी नेगेटिभलाई दिन मिल्दो रहेछ भने एबी पोजिटिभले जस्ट एबी पोजिटिभलाई मात्रै मिल्दो रहेछ
रेणुकाजी के थप्नुहुन्छ यो कस्तो भने ओ पोजिटिभ भनेको युनिभर्सल डोनर भयो त्यो चाहिँ ब्लड जोलाई दिँदा पनि हुन्छ होइन यो एबी पोजिटिभ भनेको चाहिँ युनिभर्सल रिसिभर एबी पोजिटिभले चाहिँ जुनै सुके पनि ब्लड रिसिभ गर्न सक्छ त्यसमा केही प्रब्लम पर्दैन अनि प्लस आजकल चाहिँ यो चाहिँ पहिला गर्थ्यो आजकल चाहिँ हामीले यो गर्दैनौँ होइन रेड क्रसले आजकल यो गर्दैन किनकि यो किनकि एउटै ब्लड ग्रुपमा पनि यो कम्प्याटिबल म्याच हुन गाह्रो हुन्छ कि त्यही भएर चाहिँ अब अस्ति मैले कुरा गरेका थिएँ होइन रेड क्रससँग उहाँहरूले चाहिँ त्यो चाहिँ हाम्रो रिसर्चले देखाएको होइन तर चाहिँ फ्याक्टमा चाहिँ आजकल चाहिँ जुन हो ए हो ए पोजिटिभलाई ए पोजिटिभ नै दिने बी पोजिटिभलाई बी पोजिटिभ नै दिने अब एकदम इमर्जेन्सी कन्डिसनमा ब्लडै छैन भने मात्रै त्यस्तो युनिभर्सल डोनर हुन्छ नि ओ नेगेटिभ त्यस्तो युज गर्ने चाहिँ हाम्रो
हजुर बिल्कुलै मैले पनि यो रेड क्रसकै वेबसाइटबाट सावार गरेको थिएँ यसमा रेणुकाजीले थप जानकारी गराउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद श्रोताहरू हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र भोलि हुने गइरहेको ब्लड डोनेसन प्रोग्रामको बारेमा हामीले कुराकानी गर्यो र लास्टमा भोलि कहाँ र कति समयदेखि तपाईँ स्टार्ट गर्दै हुन्छ श्रोताहरूको लागि जानकारी गराइदिइहाल्नुहोस् न
भोलि हामी चाहिँ यो ग्रिन फिल्ड स्ट्रिटको यो रेड क्रस भवन छ त्यहाँ नयाँ भवन होइन त्यहाँ चाहिँ हामी बिहान 9 बजेदेखि 3 बजीसम्म हामी त्यहीँ हुन्छौँ होइन तपाईँहरू यदि कोही इन्ट्रेस्टेड हुनुहुन्छ तपाईँहरू आउनु मिल्छ भने आउनुहोस् त्यहाँ गएर होइन अब रजिस्टर हुनुभएको त आउनुहुन्छ उहाँले डोनेट गर्नुहुन्छ कतिपय रजिस्टर गर्नु भएको छैन उहाँलाई इन्ट्रेस्ट छ भने आउनुहोस् होइन हामी चाहिँ रजिस्ट्रेसन गराउन हेल्प गर्छौँ तपाईँलाई अनि भोलि नै नमिले अर्को हप्ता अथवा एक महिनापछि दिन्छु अथवा 2 हप्तापछि दिन्छु भने पनि तपाईँले पाउनुहुन्छ मिल्छ होइन अब त्यसको लागि चाहिँ तपाईँ त्यहाँ भोलि उपस्थित हुन सक्नुहुन्छ भने हामी सबै एडलेडको श्रोताबिन्दहरूमा चाहिँ हामी रेडियो सुनिराख्नु भएको सबै श्रोताहरूमा चाहिँ अनुरोध गर्न चाहन्छौँ यो नेपाली एडलेड समाजको तर्फबाट
हजुर तपाईँहरू स्टुडियोमा आइदिनु भयो यो तपाईँहरूले गर्न लागेको कार्यक्रमको बारेमा जानकारी गराइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र श्रोताहरू तपाईँ पनि यदि ब्लड डोनेसन गर्न चाहनुहुन्छ भनेदेखि तपाईँ भोलि जान सक्नुहुन्छ ग्रिनफिल्ड स्ट्रिटमा रहेको रेड क्रसको अफिसमा र त्यहाँ 9 बजेदेखि 3 बजेसम्म यो ब्लड डोनेसन कार्यक्रम रहेको छ र यसै क्रममा अब हामी कार्यक्रमबाट बिदा हुने बेला भएको छ श्रोताहरू जाँदा जाँदै हेर्दा राम्रो माछा पुछ्रे धर्मेन्द्र सेवानको आवाजमा रहेको यो गीत तपाईँहरूका लागि छोड्दै आगामी आइतबार फेरि तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाचाका साथ म आज यस स्टुडियोबाट बिदा हुन चाहन्छु हस्त शुभ सन्ध्या
पुछे मारी राम्रो माछा
Hey,